यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ। म श्रेया नेपाल। शुरूमा प्रमुख समाचार। विभिन्न संवैधानिक निकायहरूमा रिक्त रहेका पद तत्काल पूर्ति गर्न नेपाल कम्युनिष्ट पार्टी नेकपाको सरकारलाई आग्रह। समाजलाई सही ढंगबाट अगाडि बढ़ाउन समाजसेवी सहयोगी र मानवीय भावनाका साथ अगाडि बढ़नुपर्नेमा प्रधानमन्त्री केपी शर्मा ओलीको जोड़। सरकारद्वारा गरीब तथा विपन्न वर्गका लागि प्रारम्भिक चरणको आकस्मिक उपचार सेवा शुरू। हिजो नेपालमा थप 1356 जना कोरोना भाइरसका संक्रमित थपिए। स्वास्थ्य सुरक्षाको मापदण्डलाई अवलम्बन गरी सुरक्षित यात्रा गर्न गराउन यातायात व्यवस्था विभागद्वारा सबैमा अपील। र कोरोना भाइरस संक्रमणका कारण अमेरिकामा मात्र 2 लाख बढ़ीको मृत्यु। विश्वभर मृत्यु हुनेको संख्या 9,74,600 बढ़ी। समाचार अब विस्तारमा। नेपाल कम्युनिष्ट पार्टी नेकपाले विभिन्न संवैधानिक निकायहरूका रिक्त पदहरू छिटो पूर्ति गर्न सरकारलाई आग्रह गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बसेको नेकपा सचिवालय बैठकले संवैधानिक परिषदको बैठक राखेर छिटो पद पूर्ति गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको नेकपाका प्रवक्ता नारायण काजी श्रेष्ठले जानकारी दिनुभयो। संवैधानिक निकायहरूमा रिक्त पदहरूमा पदपूर्ति प्रक्रिया अगाडि बढ़ाउन अन्य सम्बद्ध सबैलाई आग्रह गरेको बैठकपछि प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो।
विभिन्न संवैधानिक निकायहरूको पदपूर्तिका बारेमा संवैधानिक परिषदले छिटो बैठक गरेर त्यस सम्बन्धी निर्णय लिनुपर्ने आवश्यकताका सन्दर्भमा सम्माननीय प्रधानमन्त्रीलाई छिटो पदपूर्तिको निम्ति संवैधानिक परिषदको बैठक राखेर आवश्यक निर्णय लिन पहल गर्नुहुन बैठकले अनुरोध गरेको छ। र साथसाथै संवैधानिक परिषदको बैठकलाई सुचारू रूपले सञ्चालन गर्न र संवैधानिक निकायका पदपूर्ति सम्बन्धी निर्णय लिने प्रक्रियामा अगाडि बढ्न सम्बन्धित सबैलाई पनि अनुरोध गरेको। दोस्रो, बाँकी साङ्गठनिक एकीकरणका बाँकी कामहरूलाई पूरा गर्ने सन्दर्भमा 10 दिनभित्र अध्यक्ष कमरेडहरू र महासचिव कमरेडले ठोस प्रस्ताव सचिवालयको बैठकमा प्रस्तुत गर्ने र त्यसका आधारमा छलफल गरेर सचिवालयले किमो लगाउने निर्णय पनि आजको बैठकले गरेको छ।
बैठकले पार्टीको सांगठनिक एकताका बाँकी कामलाई पूरा गर्न सचिवालयमा आवश्यक प्रस्ताव ल्याउन अध्यक्षद्वय र महासचिवलाई 10 दिनको समय दिएको र त्यसरी आएको प्रस्तावमाथि छलफल गरी आवश्यक निर्णय लिइने प्रवक्ता श्रेष्ठले बताउनुभयो। प्रवक्ता श्रेष्ठले सरकारको कामको प्रभावकारिता बढ़ाउन छिटोभन्दा छिटो मन्त्री परिषदको पुनर्गठन गर्न पनि बैठकले जोड़ दिएको बताउनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले सकारात्मक दिशामा गतिशील ढंगले अगाडि बढ़नका लागि समाज सेवामा लाग्न सबैलाई आग्रह गर्नुभएको छ। 41 औं सामाजिक सेवा दिवसको अवसरमा समाज कल्याण परिषदले हिजो आयोजना गरेको कार्यक्रमलाई भिडियो कन्फरेन्स मार्फत सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले सरकारी गैर सरकारी भन्दा पनि वैयक्तिक ढंगले मानवीय भावनाका साथ समाज सेवामा लाग्नुपर्ने बताउनुभयो। प्रधानमन्त्री ओलीले समाजमा गरीबी हटाउने, मौलिक अधिकार दिलाउने लगायतका काम सरकारको भए पनि सरकारले गर्न नसकिरहेका र सामर्थ्यले नभ्याइरहेको ठाउँमा संघ संस्थाले गरिरहेका कामहरू प्रशंसनीय रहेको उल्लेख गर्नुभयो। वहाँले समाज विकासलाई ठिक ढंगबाट अगाडि बढ़ाउन सबै पक्ष समाजसेवी सहयोगी भावना र मानवीय भावनाका साथ अगाडि बढ़नुपर्नेमा जोड़ दिनुभयो। प्रधानमन्त्री ओलीले सरकारले एसिड पीड़ितसँग गरेको प्रतिबद्धता अनुसार उनीहरूको उपचारको प्रबन्ध गर्नुका साथै जीविकोपार्जनका लागि आमदानीको प्रबन्ध गर्ने र यस्ता अपराध फेरि नदोहोरियोस् भनेर कड़ा कानून ल्याउने तयारी गरिरहेको बताउनुभयो।
एसिड पीड़ित बालबालिकाहरूलाई लगातार उपचारको प्रबन्ध, उहाँहरूको आमदानीको प्रबन्ध र उहाँहरूको मनोबल कसरी उठाउन सकिन्छ त्यसको प्रबन्ध, यस सम्बन्धमा सरकारले गम्भीरताका साथ सोचेको र यसका निम्ति कदम अगाडि बढाएको, यस्ता कुराहरू हुन नपाउन् भनेर कडा कानून निर्माण गरिने, जो अत्यन्तै जघन्य अमानवीय अपराध, यस्ता हुन नपाउन् भनेर तर यो सरकारले गरेको समाज सेवा होइन, कर्तव्यता हो। केही वर्षभित्र समृद्धि हासिल गर्नेछ। अहिले हामीले भोगिरहेका समस्याहरू केही वर्षपछि भोग्नुपर्ने छैन। समाजलाई सकारात्मक दिशामा हामी गतिशील ढंगले अगाडि बढाउँ, त्यसर्थ यिनै समस्या हामीले फेरि भोग्नुपर्ने नहुन सक्छ। तर पनि समाज सेवाका आवश्यकता, मानवीय भावनाको आवश्यकता, सहयोगी भावनाको आवश्यकता सबैको पर्छ। त्यसकारण यस दिशामा हामी अग्रसर भइरहनु जरुरी छ।
कार्यक्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरूङले बालबालिकाको सर्वाङ्गीण विकास, महिला हिंसा, छाउपडी जस्ता विकृतिको अन्त्य गर्दै समाजलाई अगाडि बढ़ाउने गरी आगामी कार्यदिशा तय गर्न लागि बताउनुभयो।
संघ संस्था र सरकारको बीचमा एउटा सयात्र भइरहेको छ। सरकारको प्रचलित ऐन कानून विपरीत काम गर्ने संघ संस्थालाई पनि सरकारको अभिभावक त ग्रहण गर्ने उद्देश्यबाट केही नियमन गर्ने र प्रचलित कानून अनुसार चलाउनको निम्ति पनि प्रयत्न गरिएको छ। सामाजिक क्षेत्रलाई पनि हामी समृद्धिका सूचक रूपमा लिनको निम्ति राष्ट्रिय गौरवको प्राथमिकता क्षेत्र सामाजिक क्षेत्र पनि हुन सक्छ भन्ने मूल्य र मान्यतालाई स्थापित गर्नको निम्ति सामाजिक क्षेत्रको कार्यक्रमलाई राष्ट्रिय गौरवको कार्यक्रमको रूपमा रूपान्तरित गर्नको निम्ति समाज कल्याण परिषदले आफ्नो अभियान सुरुवात गर्नेछ।
समाज कल्याण परिषदका अध्यक्ष समेत रहनुभएका मन्त्री गुरूङले सामाजिक क्षेत्रमा काम गर्ने संघ संस्थाहरूको कामलाई पनि नियमन गर्ने गरी सरकार अगाडि बढ़ेको बताउनुभयो। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रेस काउन्सिल नेपालद्वारा प्रदान गरिँदै आएको गोपालदास पत्रकारिता पुरस्कार, वरिष्ठ पत्रकार शम्भू श्रेष्ठ र प्रेस काउन्सिल आचार संहिता पुरस्कार अमित ढकाललाई प्रदान गर्नुभएको छ। प्रेस काउन्सिल नेपालको 51 वार्षिक उत्सवका अवसरमा हिजो आयोजित कार्यक्रममा पुरस्कार प्रदान गर्नुहुँदै राष्ट्रपति भण्डारीले जिम्मेवार पत्रकारिता, सुसूचित नागरिक र जवाफदेही सरकार लोकतन्त्रका अपरिहार्य तत्व रहेको बताउनुभयो। वहाँले आम संचार माध्यमलाई जिम्मेवार बनाएर लोकतन्त्रलाई सुदृढ़ तुल्याउन पत्रकार आचार संहिताको पूर्ण पालना हुनु पर्ने भन्नुहुँदै प्रेस काउन्सिलको भूमिकालाई थप प्रभावकारी बनाउनु पर्ने बताउनुभयो। राष्ट्रपति भण्डारीले अभिव्यक्ति स्वतन्त्रताको नाममा पत्रकारिताको आचार संहिता र पेशागत मर्यादा समेतलाई ख्याल नगरी कतिपय संचार माध्यमहरूमा तथ्यहीन र झुठा समाचार प्रकाशित र प्रसारित भइरहेकोमा प्रेस काउन्सिलले त्यसतर्फ ध्यान दिनुपर्ने बताउनुभयो। सो अवसरमा गोपालदास पत्रकारिता पुरस्कार प्राप्त गर्नुभएका वरिष्ठ पत्रकार शम्भू श्रेष्ठले पत्रकार प्रति आम पाठक र जनताको भरोसा रहेकाले पत्रकार जिम्मेवार पूर्ण रूपमा प्रस्तुत हुनुपर्ने बताउनुभयो। कार्यक्रममा प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले काउन्सिलको वार्षिक प्रतिवेदन राष्ट्रपति भण्डारी समक्ष प्रस्तुत गर्नुभयो। सभामुख अग्निप्रसाद सापकोटाले प्रेस काउन्सिलद्वारा विभिन्न विधामा पुरस्कृत पत्रकारहरूलाई सम्मान गर्नुभएको छ। प्रेस काउन्सिल नेपालको 51 वार्षिक उत्सवका अवसरमा काठमाण्डुमा हिजो आयोजित कार्यक्रममा सभामुख सापकोटाले प्रेस काउन्सिल सुरेन्द्र बहादुर बस्नेत पुरस्कार, क्रियाशील पत्रकारिता पुरस्कार, युवा पत्रकारिता पुरस्कार 2077, साहित्यिक पत्रकारिता पुरस्कार र भाषागत पत्रकारिता पुरस्कारबाट विभिन्न पत्रकारहरूलाई पुरस्कृत गर्नुभयो। नेपालमा हिजो थप 1356 जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले हिजो 11,154 नमूना परीक्षण गर्दा 1356 जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो। हिजो विभिन्न 49 जिल्लामा गरी थप 459 जना महिला र 897 जना पुरूषमा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। यस्तै हिजो काठमाण्डु उपत्यकामा मात्रै 647 जना संक्रमित थपिएका छन्। काठमाण्डुका 511 जना, भक्तपुरका 63 जना र ललितपुरका 73 जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। यो सँगै कोरोना संक्रमितको कुल संख्या 66,632 पुगेको छ। यसै गरी कुल संक्रमित मध्ये 48,061 जना संक्रमण मुक्त भइसकेका छन्। हिजो थप 823 जना संक्रमण मुक्त भएको र हालसम्म नेपालमा कोरोना संक्रमितको निको हुने दर 72.13% रहेको मन्त्रालयका प्रवक्ता डाक्टर गौतमले बताउनुभयो। यस्तै हिजो विभिन्न 70 जिल्लामा गरी 18,142 जना सक्रिय संक्रमित रहेका छन्। रसुवा, सोलुखुम्बु, मुस्ताङ, म्याग्दी, डोल्पा, मुगु र हुम्ला गरी 7 जिल्लामा भने कोही पनि सक्रिय संक्रमित नरहेको मन्त्रालयले जनाएको छ। सक्रिय संक्रमित मध्ये 9,193 जना संस्थागत आइसोलेसन तथा 8,949 जना होम आइसोलेसनमा रहेका छन्। यसै गरी 196 जना गम्भीर लक्षण सहितका संक्रमितको आईसीयूमा र 31 जना भेन्टिलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ। यस्तै कोरोनाका कारण हिजो थप 2 जनाको मृत्यु भएपछि हालसम्म देशमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या 429 पुगेको छ। मन्त्रालयले दिएको जानकारी अनुसार हिजो काठमाण्डुका 150 वर्षीय पुरूष र काभ्रेकी 150 वर्षीय महिलाको मृत्यु भएको छ। सरकारले गरीब तथा विपन्न वर्गका लागि प्रारम्भिक चरणको आकस्मिक उपचार सेवा निशुल्क शुरू गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आर्थिक वर्ष 2077-78 को नीति तथा कार्यक्रम अनुसार सरकारी अस्पतालमा गरीब तथा विपन्न नागरिकका लागि आकस्मिक उपचार सेवा निशुल्क शुरू गरेको हो। मन्त्रालयले शुरूमा राष्ट्रिय ट्रमा सेन्टरबाट शुरू गरेको निशुल्क उपचार हिजो कान्ति बाल अस्पतालबाट पनि शुरू गरिएको मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले जानकारी दिनुभयो। मन्त्रालयले गरीब तथा विपन्न वर्गलाई केन्द्रीय अस्पतालबाट प्रारम्भिक चरणको आकस्मिक स्वास्थ्य सेवा निशुल्क उपलब्ध गराउने सम्बन्धी कार्यविधि 2077 ल्याई निशुल्क सेवा दिन थालेको हो। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको हिजो बसेको बैठकले मुलुकको आर्थिक क्षेत्रको अध्ययनका लागि चारवटा उपसमिति गठन गर्ने निर्णय गरेको छ। बैठकले सार्वजनिक खर्च, खरिद, लगानी र राष्ट्रिय गौरवका आयोजना व्यवस्थापन सम्बन्धी उपसमिति, राजस्व चुहावट, राजस्व बक्यौता र राजस्व प्रशासन उपसमिति, बैंक तथा वित्तीय संस्था उपसमिति तथा सार्वजनिक संस्थान अध्ययन उपसमिति गठन गरेको हो। समितिका सभापति कृष्ण प्रसाद दाहालले अर्थतन्त्रको विभिन्न क्षेत्रबारे अध्ययन गरी सरकारलाई सुझाव दिनका लागि उपसमितिहरू गठन गरिएको जानकारी दिनुभयो। अनसनरत डाक्टर गोविन्द केसीको स्वास्थ्य उपचारका लागि सरकारले 8 सदस्यीय चिकित्सक टोली गठन गरेको छ। उहाँको राष्ट्रिय ट्रमा सेन्टरमा राखेर उपचार गर्न डाक्टर रेवती रमण मल्लको संयोजकत्वमा 8 सदस्यीय टोली गठन गरिएको सेन्टरका निमित्त प्रमुख मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर सन्तोष पौडेलले जानकारी दिनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान कार्यकारी परिषदले सोमबार जुम्ला हुँदै नेपालगंजबाट ल्याइएका डाक्टर केसीको स्वास्थ्य उपचार गर्नका लागि हिजो टोली गठन गरेको हो। टोलीमा डाक्टर मुकेश शर्मा पौडेल, डाक्टर अनन्त भक्त उप्रेती, डाक्टर अनिल बराल, डाक्टर जितेन्द्र काजी श्रेष्ठ, डाक्टर सुजिता मानन्धर, डाक्टर घनश्याम थापा र डाक्टर हरिहर खनाल रहनु भएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब एकैछिन विज्ञापन।
के हो भाइ, मेल आउँदैछ भनेको यतिका बेर भइसक्यो, आधी घण्टा मात्र बाँकी छ प्रेजेन्टेसनलाई, के तरिका हो यो?
सर, अपलोड भइ नै रहेछ, 20 मिनट हुन लाग्यो, फाइल एटेज हुन लाग्यो, 40% मात्र भएको छ।
यस्तो सुपर फास्ट जमानामा कछुवा तालले हुन्छ त भाइ?
यति फास्ट कसरी?
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
काम राम्रो गरेर मात्र हुँदैन, गरेको कामलाई सही ठाउँमा र सही समयमा देखाउन सक्नु पर्छ। केही भन्न खोजेको हो भाइ?
ए होइन, थ्याङ्क यू सर, 4G को लागि।
थ्याङ्क्स मलाई होइन, नेपाल टेलिकमलाई देऊ।
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
विज्ञापनपछि पुनः स्वागत छ। अब बाँकी समाचार। नेपालको वाम लोकतान्त्रिक आन्दोलनका व्यक्तित्व सहना प्रधानको 6ठौं स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ। सहना प्रधान प्रतिष्ठानले हिजो काठमाण्डुमा भर्चुअल रूपमा आयोजना गरेको कार्यक्रममा पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई ठूला पार्टीको एकता एउटा प्रयोग भएको बताउनुभयो। ससाना राजनैतिक समूहमा पनि बहस र छलफल भइरहने उल्लेख गर्नुहुँदै अध्यक्ष प्रचण्डले नेकपाभित्रको विवाद र छलफल अनौठो मान्न नहुने बताउनुभयो। अध्यक्ष प्रचण्डले पार्टीभित्र बहस र छलफलबाट संश्लेषित विचार आउने हुँदा त्यस दिशामा ध्यान दिनुपर्नेमा जोड़ दिनुभयो।
अहिले हाम्रो यो पार्टी एकता पनि एउटा ठूलो प्रयोग पनि हो, यो सामान्य कुरा होइन। हामी देख्छौ नि, सानो भन्दा सानो समूहभित्र पनि कचिङ्गल त भइराखेकै हुन्छ, छलफल त भइराखेकै हुन्छ, बहस भइराखेकै हुन्छ। भने यो विशाल पार्टीभित्र झन् विशाल बहस हुने कुरा, छलफल हुने कुरालाई अनौठो मान्न पनि हुँदैन। यहाँ कहिले काहीँ सङ्घर्ष चाहिँ क्लाइमेक्समा गएको जस्तो देखिने कुरालाई पनि अस्वाभाविक र अनौठो मान्न हुँदैन। बरु यसबाट हामीले एउटा सबैभन्दा राम्रो संश्लेषित विचारमा रूपान्तरण कसरी गर्ने भन्ने कुरामा ध्यान दिन जरुरी छ, किनकि कम्युनिस्ट पार्टी भनेको विचार र विधिको संयोजन नै हो। सही विचार, राजनीतिक कार्यदिशा, कार्यक्रम योजना र त्यसलाई लागू गर्नको लागि वैज्ञानिक विधि पद्धतिमा आधारित संगठन, यो नै कम्युनिस्ट पार्टी हो। यसैमा नै कम्युनिस्ट पार्टीको जीवन हुन्छ। विचार र विधिको संयोजन गर्ने कुरामा हाम्रो ध्यान जानुपर्ने हुन्छ।
कार्यक्रममा सहना प्रधान प्रतिष्ठानका अध्यक्ष एवं सांसद राम कुमारी झाँक्रीले नेपालको राजनीतिक र सामाजिक रूपान्तरणको आन्दोलनमा सहना प्रधानले पुर्याउनु भएको योगदान अतुलनीय रहेको बताउनुभयो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले वैकल्पिक माध्यमबाट सिकाई सञ्चालनका लागि हिजो विद्यालय शिक्षा सम्बन्धी आकस्मिक कार्ययोजना सार्वजनिक गरेको छ। सिकाईका क्रममा सूचना र प्रविधिको प्रयोगमा विद्यार्थीको पहुँचको विविधतालाई ध्यान दिई होम स्कूलिङको अवधारणा, विद्यार्थी शिक्षक सम्पर्क प्रवर्धन जस्ता मौलिक विधि अप्नाएर सिकाईमा सहजीकरण गर्न तत्काल गर्नुपर्ने कामका सन्दर्भमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराज मणि पोखरेलले कार्ययोजनाले नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तहसहित अभिभावक, निजी क्षेत्र तथा गैर सरकारी संस्थाहरू सबैले आफ्नो दायित्व निर्वाह गर्ने गरी एकीकृत ढंगको प्रयास गराउने बताउनुभयो। मन्त्री परिषदको यही असोज 1 गतेको निर्णयबाट यो कार्ययोजना स्वीकृत भएको हो। सर्वोच्च अदालतले सामाजिक उत्तरदायित्व अन्तर्गत बैंक र उद्योगले आफ्नो खुद नाफाको 1% रकम कोरोना रोकथाम तथा नियन्त्रण कोषमा राख्नुपर्नाको कारणबारे लिखित जवाफ माग गरेको छ। न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले सोमबार जारी गरेको आदेशमा नेपाल राष्ट्र बैंकले अघिल्लो आर्थिक वर्षको खुद नाफाको 1% कोरोना कोषमा पैसा राख्नु भन्नुको कारण 15 दिनभित्र लिखित रूपमा पेश गर्न आदेश जारी गरेको हो। नेपाल राष्ट्र बैंक केन्द्रीय कार्यालयलाई विपक्ष बनाए अधिवक्ता शशी बस्नेतले सर्वोच्च अदालतमा दायर गर्नुभएको रिट निवेदनमा बैंक तथा उद्योगको खुद मुनाफाको गत वर्षको सामाजिक उत्तरदायित्वको रकम अहिले आएर माग्नु कानून विपरीत भएकोले सो निर्णय रोक्न माग गरिएको थियो। केही संचार माध्यमहरूले हुम्लामा रहेको नेपाली भूभागमा चीनले घर निर्माण गरेको भन्ने समाचार सम्प्रेषण गरेको भन्दै चीन सरकारले उक्त समाचारको खण्डन गरेको छ। एक विज्ञप्ति जारी गर्दै नेपालस्थित चिनिया दूतावासका प्रवक्ता वाङ सिया लोङले चीनले नेपालको भौगोलिक अखण्डताको सधैं सम्मान गर्ने बताउनु भएको छ। समाचारमा देखाइएका घरहरू चीन तर्फका भूभागमा पर्ने बताउनुहुँदै प्रवक्ता वाङले नेपाली पक्षद्वारा उक्त क्षेत्रको पुनरावलोकन र प्रमाणीकरण गर्न चीनिया सरकार तयार रहेको बताउनु भएको छ। नेपाल र चीनबीच सीमालाई लिएर कुनै विवाद नरहेको बताउनुहुँदै प्रवक्ता वाङले सीमा व्यवस्थापनलाई लिएर दुई देश निरन्तर सम्पर्कमा रहेको बताउनुभयो। देशका विभिन्न ठाउँमा बाढ़ी र पहिरोले जनधनको क्षति पुर्याएको छ भने कतिपय ठाउँमा जनजीवन प्रभावित भएको छ। गुल्मीको इस्मा गाउँपालिका 2 हस्ती चौरमा पहिरोमा पुरिएर 2 जनाको मृत्यु भएको छ। अविरल वर्षाका कारण खसेको पहिरोमा पुरिएर बेपत्ता भएका 39 वर्षीय प्रेम बहादुर कुमाल र 5 वर्षीय सफल कुमालको शव हिजो बिहान फेला परेको हो। त्यसै गरी निरन्तरको वर्षाले बस्तीमाथिको पहाड़ फुट्न थालेपछि पर्वतको फलेवास नगरपालिका 4 मुढी कुवाकका करिब 45 घरधुरी विस्थापित भएका छन्। पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आगामी केही दिन पुनः देशभर बदली सहित वर्षाको सम्भावना रहेको छ। उत्तर पूर्व बंगालको खाड़ीमा रहेको न्यूनचापीय क्षेत्र उत्तर पश्चिमतर्फ सर्ने क्रममा 5 दिन नेपालको धेरै स्थानमा वर्षा हुनुका साथै तराई भूभागमा हावाहुरीको समेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद राजु प्रधानाङ्गले जानकारी दिनुभयो। यातायात व्यवस्था विभागले स्वास्थ्य सुरक्षाको मापदण्डलाई अवलम्बन गरी सुरक्षित यात्रा गर्नु गराउनु सबैमा अपील गरेको छ। सार्वजनिक यातायातका साधन सञ्चालन भएको अवस्थामा कोविड 19 को संक्रमणलाई फैलिन नदिन सहयोग गर्न विभागले आग्रह गरेको हो। विभागले यात्राका क्रममा आफूलाई आवश्यक पर्ने खाना खाजा आफै घरबाट प्याकिङ गरी साथमा लिएर हिँड्न पनि अनुरोध गरेको छ। कृषि तथा पशुपक्षी विकास मन्त्री घनश्याम भूषालले कृषिजन्य सामग्री गुणस्तरीय भएमा मात्र प्रतिस्पर्धा गर्न सहज हुने बताउनु भएको छ। वस्तुमा गुणस्तरीय कायम गर्न नसकिएमा प्रतिस्पर्धा गर्न नसकिने र माग घट्ने मन्त्री भूषालको भनाई छ। वैदेशिक रोजगारीमा जाने श्रमिकहरूलाई सही जानकारी र सूचना दिने उद्देश्यले वैदेशिक रोजगार बोर्ड र रेडियो नेपालबीच सम्झौता भएको छ। सम्झौतामा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसी र वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजन प्रसाद श्रेष्ठले हिजो हस्ताक्षर गर्नुभएको हो। सम्झौता अनुसार प्रत्येक बिहिबार बिहान रेडियो नेपालको 7 बजेको समाचारपछि वैदेशिक रोजगार कार्यक्रम प्रसारण हुनेछ। रेडियो नेपालको प्रादेशिक प्रसारण केन्द्र प्रदेश नम्बर 2 को बर्दिवासबाट समेत मैथिली भाषामा कार्यक्रम प्रसारण हुनेछ। त्यस अवसरमा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले कार्यक्रम मार्फत बोर्डले राखेको अपेक्षा अनुसार लक्षित वर्गसम्म प्रभावकारी सूचना प्रवाह हुने विश्वास व्यक्त गर्नुभयो। यही असोज 15 खाडी मुलुकमा पनि नियमित हवाई उडान शुरू हुने भएको छ। पर्यटन मन्त्रालयका सचिव केदार बहादुर अधिकारीले यसअघि चार्टर उडान मात्र भएका 3 गन्तव्य दोहा, रियाद र कुवेतमा अब नियमित उडान गरिने जानकारी दिनुभयो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले खाडी मुलुकबाट नियमित उडानका लागि अक्टोबर महिनाको उडान तालिका समेत सार्वजनिक गरेको छ। लकडाउनका कारण रोकिएका विकास निर्माणका कामले पर्वत जिल्लामा पुनः गति लिन थालेका छन्। राष्ट्रिय गौरवका ठूला आयोजना तथा सानातिना पूर्वाधार विकासका आयोजनामा कामदार अभावका कारण रोकिएको काम पुनः सुचारू भएको हो। पर्वतबाट संवाददाता रोशन तिवारीको यो रिपोर्ट।
कोरोना भाइरसको संक्रमणका कारण देशव्यापी रूपमा र स्थानीय रूपमा गरिएको लकडाउनले जिल्लामा सबैजसो विकास निर्माणका काम ठप्प थिए, तर लकडाउन खुलेपछि विकास निर्माणका काम अहिले फेरि सुचारू भएका छन्। राष्ट्रिय गौरवको आयोजना पुष्पलाल मध्य पहाड़ी लोकमार्ग आयोजना कार्यालयका प्रमुख आशिष थापा मगर
कास्की खण्डको झम्झा खण्डमा जो काम भइराखेको छ त्यहाँ पनि अहिले लामा खण्डमा पनि कालो पत्रेको काम बाँकी मात्रै हो, अरू सम्पन्न भएको छ। त्यसको टिम करिब 1 हप्ता भन्दा पहिलेदेखि चाहिँ मोबिलाइज भइसकेका छन्।
राष्ट्रिय गौरवको आयोजनाका रूपमा दक्षिणको भारत र उत्तरको चीन जोड्ने काली गण्डकी करिडोरको बाँकी खण्ड विस्तारको काम पनि शुरू भएको छ। पर्वत खण्डमा पर्ने 14 किलोमिटर सड़कको ट्र्याक खोल्न र केही भागमा कालोपत्री गर्न शुरू भएको काली गण्डकी लोकमार्ग आयोजना कार्यालय पाल्पाका प्रमुख नगेन्द्र सुवेदीले जानकारी दिनुभयो।
ट्र्याक खोलिसक्यो, बसाई अगाडिसम्म सबै ट्र्याक खोलिसक्छ र फेरि तिनीदेखि रानी पानीसम्म 7 किलोमिटर पिचको कामलाई सबेसको काम भइरहेछ। नालीहरू प्लस सबेस ग्राभल खन्ने तथा बिछ्याउने कामहरू भइरहेछ। पानीदेखि कुर्गा एकसम्म चाहिँ अहिले पुरानो ट्र्याक कटिङ गर्ने प्लस अलिअलि ग्राभल अलिअलि सर्कलको काम सकियो।
पर्वतमा पूर्वाधार विकास कार्यालयले बहुवर्ष योजनाका रूपमा कालोपत्री गर्न थालेका 7 सड़कको कार्य बीचमै रोकिएको थियो। पूर्वाधार कार्यालयका सबै काम कामदारका कारण रोकिए पनि अहिले विस्तारै कामदार उपलब्ध भएपछि आयोजनाका कामले गति लिएको पूर्वाधार कार्यालयका प्रमुख कृष्ण आचार्यले बताउनु भएको छ।
सड़कहरू मात्रै हाम्रो काम शुरू भइरहेछ र अलि थोरै कामदार मात्रै छन्। अब बिस्तारै कामदार संख्या बढाएर काम चाहिँ अगाडि बढाउने भनेर चाहिँ हामीले त्यो अनुसार निर्माण व्यवसाय साथीहरूलाई भन्नुभएको छ र उहाँहरूले नै हुन्छ भनेर काम अगाडि बढाउने भन्नुभयो।
जिल्लामा राष्ट्रिय प्राथमिकताको काली गण्डकी करिडोर, विद्युत प्रसारण लाइन, नयाँ मोदी लेखनाथ प्रसारण लाइन, तल्लु मोदी र मध्य मोदी जलविद्युत आयोजना सहित सड़क पूर्वाधार विकास लगायतका काम सुचारू भएका छन्। तर काम शुरू भए पनि स्वास्थ्य सुरक्षा अपनाउन स्थानीय प्रशासनले अनुरोध गरेको छ। प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मी,
सुरक्षित तवरले काम गर्ने, अन्य केही समस्याहरू भयो भने सम्बन्धित पालिका, जिल्ला प्रशासन, सुरक्षा सबैले उनीहरूलाई सहयोग गर्ने र विकासको कामलाई अब तीव्रता दिने।
लकडाउन खुल्ला भएसँगै रोकिएका विकास निर्माणका काम शुरू भएका छन् भने जनजीवन सामान्यतर्फ फर्किएको भान हुन थालेको छ। तर संक्रमण नियन्त्रणमै राख्न सचेत र सजग हुनुपर्ने आवश्यकता भने बढेको छ। रोशन तिवारी, रेडियो नेपाल, पर्वत।
अब अन्तर्राष्ट्रिय समाचार। कोरोना भाइरसका कारण अमेरिकामा मृत्यु हुनेको संख्या 2 लाख नागेको छ। हालसम्म अमेरिकामा कुल 70 लाख भन्दा बढ़ी संक्रमित भएका छन्। गत 24 घण्टामा अमेरिकामा 946 जनाको मृत्यु भएको छ भने नयाँ संक्रमित 35,357 थपिएका छन्। यस्तै छिमेकी राष्ट्र भारतमा गत 24 घण्टामा 1056 जनाको मृत्यु भएको छ भने नयाँ संक्रमित 80,391 थपिएका छन्। गत 24 घण्टामा ब्राजिलमा 809 जनाको मृत्यु भएको छ भने 35,252 जना नयाँ संक्रमित थपिएका छन्। विश्वभर कोरोना भाइरसका कारण 3,17,63,000 भन्दा बढ़ी संक्रमित भएका छन् भने 9,74,600 भन्दा बढ़ीको मृत्यु भएको छ। संक्रमित मध्ये अहिलेसम्म 2,33,071 भन्दा बढ़ी निको भई घर फर्किसकेका छन्। अब आर्थिक समाचार।
नेपाली अर्थोडक्सियाको ट्रेडमार्क औपचारिक रूपमा कार्यान्वयनमा आएको छ। नेपाली अर्थोडक्सिया सर्टिफिकेशन ट्रेडमार्क कार्य निर्देशिकाले तय गरेका मापदण्ड र आचार संहिता पालना गरेका विभिन्न 12 चिया उद्योग र सहकारीहरूलाई ट्रेडमार्क प्रयोग गर्ने इजाजत प्रदान गरिएको छ। मंगलबार इलाममा आयोजित कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भूषालले 12 चिया उद्योग र सहकारीहरूलाई पहिलो चरणमा ट्रेडमार्क प्रयोग गर्ने इजाजत प्रदान गर्नुभयो। कार्यक्रममा मन्त्री घनश्याम भूषालले नेपालले उत्पादन गरेको चिया विश्वमै अब्बल गुणस्तरको रहेको बताउनु भयो सबै चिया पारखीहरूको मन जितेको भए पनि नेपालको चिया अन्य मुलुकको ट्रेडमार्क प्रयोग गरेर तेस्रो देशमा लामो समयदेखि बिक्री भइरहेको पनि मन्त्री भूषालले उल्लेख गर्नुभयो। मन्त्री भूषालले विगत एक दशकदेखिको निरन्तर प्रयासपछि बल्ल नेपाली चियाले आफ्नै पहिचान पाएको बताउनुभयो। अब चीन अमेरिका र युरोपेली बजारमा पनि नेपाली चियाको बिक्रीका लागि आक्रामक ब्रान्डिङ र मार्केटिङ गर्न जरुरी रहेको पनि मन्त्री भूषालले उल्लेख गर्नुभयो। मंगलबार नेपाली शेयर बजारको परिसूचक नेप्से दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक घटे पनि यस दिन कारोबार रकम भने वृद्धि भएको छ। यस दिन नेप्से 22.91 अंक अर्थात 1.46% घटेर 1546.15 बिन्दुमा झरेको छ। मंगलबार 179 कम्पनीहरूका 2,80,69,77,000 रुपियाँ बराबरका 78,31,000 किता शेयरको किनबेच भएको छ। तेस्रो मुलुकबाट सुक्खा बन्दरगाह हुँदै नेपाल प्रवेश गर्ने छोकडामा प्रतिबन्ध लगाएपछि 7.5 करोड़ मूल्य बराबरको 50 कन्टेनर छोकडा बीरगंजमा रोकिएको छ। सरकारले चैत 16 गतेपछि आएको छोकडा नछोड्ने निर्देशन दिएपछि छोकडा बन्दरगाहमै अड्किएको सुक्खा बन्दरगाह भन्सार कार्यालय सिर्सियाका निमित्त प्रमुख जगदीश पूर्वेले जानकारी दिनुभयो। नेपाल सरकारको निर्णयपछि मरिच केराउ र सुपारी नेपाल भित्रिए पनि छोकडा भने विगत 5 महिना भन्दा लामो समयदेखि बन्दरगाहमा रोकिएको आयात निर्यातकर्ता व्यवसायहरूले बताएका छन्। बीरगंज क्षेत्रका किसानले अबको 1 महिनाभित्र रासायनिक मल पाउन सक्ने कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय बीरगंजले जनाएको छ। बंगलादेशबाट नेपाल सरकारले 50,000 मेट्रिक टन यूरिया मल सापटीमा ल्याउन लागेकोले सो मल 1 महिनाभित्र नेपाल आइपुग्ने कार्यालयका प्रबन्धक गोरखनाथ केसीले जानकारी दिनुभयो। बंगलादेशबाट नेपालको लागि आउने 50,000 मेट्रिक टन यूरिया मल मध्ये पर्सा जिल्लाका लागि 25,000 मेट्रिक टन छुट्टिने भएकोले लामो समयदेखि देखिएको मलको अभाव समाप्त हुने प्रबन्धक केसीले उल्लेख गर्नुभयो।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन प्रसाद आचार्य। अब खेल समाचार।
नेपाल क्रिकेट संघ क्यानका पदाधिकारीको टोलीले चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निरीक्षण गरेको छ। क्यानका पदाधिकारीले मंगलबार बिहान धुर्मुस सुन्तली फाउन्डेशनले निर्माण गरिरहेको रंगशालाको अवलोकन गरेका हुन्। कृषि तथा वन विश्वविद्यालयले भोगचलन गरिरहेको मध्ये 20 बिघा जग्गामा रंगशाला निर्माण भइरहेको छ। भरतपुर नगरपालिकाले उपलब्ध गराएको जग्गामा बन्ने रंगशाला नेपालको मौलिक झल्कने गरी कमलको फूलको आकारमा निर्माण गरिनेछ। रंगशालामा 30,000 दर्शक क्षमता हुनेछ। बोर्ड बैठक को लागि चितवन पुगेका पदाधिकारीले रंगशालाको अवलोकन गरेका हुन्। क्यानको बोर्ड बैठक चितवनमा बसिरहेको छ। क्यान निर्वाचनको झण्डै 1 वर्ष पुग्न लागेको अवस्थामा बोर्ड बैठक बसेको हो। बैठकका लागि मुख्य 4 वटा एजेण्डा तय गरिएको छ। बैठकले संघको आगामी साधारण सभाबारे निर्णय गर्नेछ। कोरोना महामारीका कारण संघको साधारण सभा प्रभावित बन्दै आएको छ। त्यस्तै संघको आर्थिक वर्ष 2071-72 देखि 2075-76 सम्मको आर्थिक लेखा परीक्षण प्रतिवेदनका सम्बन्धमा छलफल गर्ने एजेण्डा समेत तय गरिएको छ। बैठकमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसी सँग भएका पछिल्ला काम कारवाही बारे जानकारी गराउने र विविध गरी 5 वटा एजेण्डा तय गरिएको छ। राष्ट्रिय खेलकुद परिषदको कोटामा नेपाल क्रिकेट संघको सदस्यमा मनोनयनमा परेका 2 सदस्य चुम्बी लामा र धर्मराज गिरीलाई औपचारिक रूपमा क्यानमा स्वागत गरिएको छ। चितवनमा जारी कार्य समितिको बैठकमा क्यानका अध्यक्ष चतुरबहादुर चन्दले लामा र गिरीलाई आधिकारिक रूपमा स्वागत गर्नुभएको हो। परिषदले क्यानको सदस्यमा मनोनयन गरेर पत्र दिएको करिब 2 महिनापछि उनीहरू क्यानमा आधिकारिक रूपमा प्रवेश गरेका हुन्। उनीहरूको पत्र यसअघि नै क्यानमा पुगे पनि कार्य समितिको बैठक बस्न नसक्दा त्यसले वैधानिकता पाउन सकेको थिएन। तर मंगलबारको बैठकबाट उनीहरू क्यानको कार्य समितिमा प्रवेश गरेका छन्।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। हाल भारतको छत्तीसगढ़को उत्तरी भागमा न्यूनचापीय क्षेत्र रहेको र यो उत्तर पश्चिममा सरिरहेकाले देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज देशभर सामान्य बदली रही धेरै स्थानमा हल्का वर्षा हुने र प्रदेश 1-2 बागमती गण्डकी र प्रदेश 5 का 1-2 स्थानमा भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 27.3 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 19.4 डिग्री सेल्सियस, वर्षा 40.5 मिलिमिटर, अहिले बिहानको सापेक्षिक आर्द्रता 97%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 25 देखि 27 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:53 भयो भने सूर्यास्त भरे साँझ 6 बजे हुनेछ। अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। विभिन्न संवैधानिक निकायहरूमा रिक्त रहेका पद तत्काल पूर्ति गर्न नेपाल कम्युनिष्ट पार्टी नेकपाको सरकारलाई आग्रह। समाजलाई सही ढंगबाट अगाडि बढ़ाउन समाजसेवी सहयोगी र मानवीय भावनाका साथ अगाडि बढ़नुपर्नेमा प्रधानमन्त्री केपी शर्मा ओलीको जोड़। सरकारद्वारा गरीब तथा विपन्न वर्गका लागि प्रारम्भिक चरणको आकस्मिक उपचार सेवा शुरू। हिजो नेपालमा थप 1356 जना कोरोना भाइरसका संक्रमित थपिए। स्वास्थ्य सुरक्षाको मापदण्डलाई अवलम्बन गरी सुरक्षित यात्रा गर्न गराउन यातायात व्यवस्था विभागद्वारा सबैमा अपील। र कोरोना भाइरस संक्रमणका कारण अमेरिकामा मात्र 2,00,000 बढ़ीको मृत्यु। विश्वभर मृत्यु हुनेको संख्या 9,74,000 भन्दा बढ़ी। बिहान 7 बजेको समाचार यही पूरा हुन्छ। हौस् त नमस्ते।